आयत नंबर 271, इन तुब्दुस सदकाती, अगर तुम जाहिर करके दो सदक़े, या अगर तुम जाहिर करो सदकों को, फन इम्मा हिया, तो अच्छा है ये, यानी खूब है, वेरी गुड। और अगर वइन तुख्फूहा, और अगर तुम छुपा लो उसको, हा की ज़मीर सदक़ात की तरफ है क्योंकि मुअन्नस है, यानी अगर तुम इनको छुपा कर देते हो, तो तुहल फ़करा, तुम देते हो इसे फ़करा यानी फ़कीरों को, फ़कीर की जमा फ़करा, फ़हुवा खैरुल लकुम, तो वो तुम्हारे हक़ में बेहतर है। क्या फ़ायदा होगा इसे? वयुकफ़िरु अन्कुम मिन सय्यिआतिकुम, और वो दूर कर देगा तुमसे तुम्हारी बुराइयाँ। वल्लाहु बिमा तअमलून खबीर, और अल्लाह ताला हर उस अमल से जो तुम करते हो खूब खबरदार है। इस आयत में एक और अदब सिखाया गया अल्लाह के रास्ते में देने का, और वो क्या है कि सदकात जाहिर करके भी दिए जा सकते हैं और छुपा के भी दिए जा सकते हैं, दोनों तरह से हालात के मुताबिक जायज़ हैं। पहली बात देखिए कि सदकात दो किस्म के होते हैं, एक होते हैं सदकात नाफिला, नफिल सदकात, जिसमें हमारी अपनी खुशी से की हुई चैरिटी, और यानी जो हम पे फ़र्ज नहीं था लेकिन हमने अपनी खुशी से जो दिया उसको सदका नाफिला कहते हैं, और जो सदका वाजिबा होता है इसमें ज़कात आती है। आगे आप पढ़ेंगे इंशाल्लाह सूरत तौबा में ज़कात के लिए भी लफ्ज़ सदका है, तो बाज़ लोग उससे परेशान होते हैं, तो अरबी ज़ुबान में ज़कात को सदका वाजिबा या फ़राइज़ में से करार दिया जाता है। इसी तरह उशर, जिसका तذکرہ पिछली आयतों में हुआ, फिर इसी तरह जब रमज़ान के रोज़े रखने के बाद ईद से पहले जो फितराना दिया जाता है, ये सारी चीज़ें फ़राइज़ में होती हैं। अब अल्लाह ताला ने हमें हिकमत सिखाई कि कैसे अदा करो, अगर सदकात को ज़ाहिर कर दो तो अच्छे हैं। ये कौन से सदकात होने चाहिए? फ़राइज़, फ़र्ज़ सदकात है ना, जैसे आप ज़कात दे रहे हैं, फितराना दे रहे हैं, तो आपके लिए एक अच्छा असूल क्या है कि उसको दूसरों को ज़ाहिर करके दे। क्यों? पहली बात यह है कि इसके ज़ाहिर करने में कोई आपकी तारीफ़ नहीं होगी, क्योंकि ये तो आपको देनी देनी थी ना। आप कोई ज़कात देता हुआ किसी को देखता है तो ये तो नहीं कहेगा कि हाय फलां कितना नेक है, भाई वो नहीं देगा तो वो तो नेक क्या होगा, वो तो फिर दूसरी तरफ ही निकल जाएगा ना। फिर दूसरी बात ये होती है कि आपके ज़ाहिर करके देने से कोई दूसरा जो भूला हुआ है या फिर भोला बना हुआ है उसको भी ख्याल आ जाएगा कि अच्छा वो मैंने भी देनी है। कभी ऐसा होता है ना, किसी को फीस देता देखें या किसी को किसी जगह, कोई रेंट तो हर लोग नहीं भूलते, भूलने देता भी कोई नहीं, लेकिन फीस बहरहाल भूल जाते हैं, तो अगर कोई खुद ना दे रहा हो या कोई उसके सामने कोई ऐसी चीज़ दे तो उसको याद आता है, ओ अरे मैंने भी देनी है ना। तो अल्लाह ताला कहते हैं कि ऐसी चीज़ें जो लाजिम है उनको ज़ाहिर करके भी दे दो, लेकिन शर्त यह है कि दिल में रियाकारी और दिखावा नहीं होना चाहिए, और दूसरी बात है कि अगर कुछ सदकात को तुम छुपा के देते हो, वइन तुख्फूहा व तुतुहल फ़करा, ये है बेहतरीन अमल क्या है कि जो सदकात नाफिला है ना, अपनी खुशी से चैरिटी दे रहे हैं, अपनी पसंद की चीज़ें दे रहे हैं, अल्लाह की रज़ा पाने के लिए कुछ दे रहे हैं, अल्लाह का कुर्ब पाने के लिए दे रहे हैं, तो उसको छुपा लें तो ज़्यादा बेहतर होगा। और ख़ास तौर पर यहाँ फ़करा का लफ्ज़ आने से ये पता चल गया कि जो किसी गरीब की मदद कर रहा है ना, तो उसको छुपा के करनी चाहिए। क्यों? उसकी इज्जत नफ्स मजरूह ना हो, उसको तकलीफ़ होगी कि दूसरों के बीच में उसका पोल खुल गया। इसके अलावा जो ज़कात का माल होता है वो अमूमन अफराद को तो दिया भी नहीं जाता, वो तो किसी ऑर्गेनाइजेशन को या किसी इदारे को या किसी इज्तमाई काम में दिया जाता है, तो उसमें फिर अल्हम्दुलिल्लाह किसी की इज्जत नफ्स मजरूह नहीं होती। तो छुपाने और ज़ाहिर करने के दो फ़ायदे बताए गए हमें, या दो हिकमतें हैं सदकात को ज़ाहिर करने या छुपाने में। एक तो यह है कि तुम्हारे दिल में बड़ाई का ख्याल ना आए, तुम अपने नफ्स के ज़ोम में ना मुब्तला हो जाओ, और दूसरी बात यह कि दूसरे की इज्जत नफ्स मजरूह ना हो। सहाबे कराम की आदत होती थी कि वो हर हाल में देते थे, किसी तरह कम भी दे देते थे, कभी ज़्यादा भी दे देते थे, जो भी उनका दिल चाहता था उस तरह करते थे, और वो चाहते थे कि हम किसी चीज़ में भी पीछे ना रहें। मसलन बाज जगह आता है कि हज़रत अली रज़ी अल्लाह अन्हों के पास 4 दिरहम थे, तो एक उन्होंने ज़ाहिर करके दे दिया, एक छुपा के दे दिया, एक रात को दे दिया, एक दिन को दे दिया। इसी तरह आगे आता है कि हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह अन्हों ने भी, उनके पास 40,000 दीनार थे, تو انہوں نے اللہ کے راستے میں اس طرح خرچ کیے کہ 10,000 دن میں دیے، 10,000 رات کو دیے، اور 10,000 خفیہ اور 10,000 اعلانیہ دیے۔ پھر وہ واقعہ بھی آپ نے سنا ہوگا کہ ایک شخص نے جب یہ سنا کہ دائیں ہاتھ سے دو اور بائیں کو پتہ نہ چلے، تو اس نے کہا میں آج ایسا ہی کروں گا، اور رات کے اندھیرے میں پہلے دن مال جو تھا، وہ پوٹلی جو تھی سونے کی، جو بھی تھی اشرفیاں تھی، وہ ایک چور کو دے کے آ گیا، صرف اس خیال میں کہ کسی کو پتہ نہ چلے، جو بھی اس کو نظر آیا اس کو دے دیا۔ پھر اسی طرح ایک دوسری رات کسی زانیہ کو دے آیا اور بعد میں پریشان ہوا، تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ غم نہ کرو، ہو سکتا ہے کہ تمہارا یہ مال اس کو چوری سے روک لے اور اس کو برائی سے روک لے، یعنی ان کو شرم آئے گی کہ ایک ہم اتنے غلط کام کر رہے ہیں اور دوسرا یہ اتنا اچھا کام چھپا کے کر رہا ہے۔ تو یہ بات بھی اس بات پہ دلیل بنتی ہے کہ صحابہ کرام بہت چھپا کے دینا چاہتے تھے۔ بخاری اور مسلم کی ایک روایت ہے کہ جو شخص کوئی عمل سنانے یا شہرت کے لیے کرے گا، یعنی لوگوں کو سنائے واہ واہ ہو جائے، میری بڑھوتری ہو جائے، تو اللہ اس کو شہرت دے دے گا، اور جو کوئی دکھاوے کے لیے کرے گا تو اللہ اس کو دکھا دے گا، کیا قیامت کے دن لوگوں کو دکھائے گا کہ دیکھو اس کی کیا نیت تھی۔ تو اس لیے انسان کو اس کی کیئر کرنی چاہیے۔ ایک بہت ہی پیاری روایت ہے جو صدقے کی ایک عجیب ہی قسم کو ظاہر کرتی ہے، اور ہو سکتا ہے آپ میں سے کسی کے لیے یہ خوشخبری بھی ہو جائے گی۔ روایت کا خلاصہ کیا ہے؟ صحیح بخاری اور مسلم کی روایت ہے کہ انسان کے ہر جوڑ پر صدقہ لازم ہوتا ہے، ہر دن جس میں سورج طلوع ہوتا ہے، پھر اگر وہ انسانوں کے درمیان انصاف کرے تو یہ بھی صدقہ ہے، اور کسی کو سواری کے معاملے میں اگر وہ مدد پہنچائے، اس طرح کہ اسے سوار کرائے یا اس کا سامان اٹھا کر رکھ دے، تو یہ بھی صدقہ ہے، اور اچھی بات منہ سے نکالنا یہ بھی صدقہ ہے، اور ہر قدم جو نماز کے لیے اٹھتا ہے تو یہ بھی صدقہ ہے، اور اگر کوئی راستے سے تکلیف دے، چیز ہٹا دے، تو یہ بھی صدقہ ہے۔ کبھی آپ نے اتنے صدقوں پہ غور کیا؟ کوئی غریب سے غریب شخص بھی یہ سب کچھ کر سکتا ہے، الا ماشاءاللہ۔ تو اس لیے انسان کو خواہش رکھنی چاہیے کہ ایک صدقہ نہ کر سکوں تو دوسرا کر دوں۔ ایک روایت میں آتا ہے کہ تمہارا مسکرانا، تمہارا اپنے مسلمان بھائی کو دیکھ کے تبسم، اسمائل کرنا، یہ بھی صدقہ ہے۔ صرف اپنے چہرے کو اگر ہم اسمائلی کر لینا، اور یہ سوچ کے کہ ہر وقت عبادت کی حالت میں رہیں گے، تو اللہ کی ذات جو ہے وہ ہمیں بہت کچھ دے سکتی ہے۔ اور صحیح بخاری اور مسلم کی ایک اور روایت بھی آپ نے سنی ہوگی کہ 7 لوگ قیامت کے دن اللہ تعالیٰ کے عرش کے سائے میں ہوں گے، جس میں سے ایک شخص وہ ہے کہ جس نے دائیں ہاتھ سے صدقہ کیا، اس طرح چھپایا کہ بائیں ہاتھ کو بھی پتہ نہیں چلا۔ تو اللہ تعالیٰ ہمیں ایسے لوگوں میں سے کرے کہ جو دینے والے ہوں اور صدقہ خیرات کو عام کرنے والے ہوں۔ اب اس آیت کو دوبارہ دہرا لیتے ہیں۔ ان تبدو الصدقات فنعما ہی، اگر صدقوں کو ظاہر کرو گے تو یہ بھی اچھے ہیں، و ان تخفوها، اور اگر ان کو چھپاؤ گے، و تؤتوها الفقراء، اور فقیروں کو دو گے، تو فہو خیر لکم، تو وہ تمہارے حق میں بہتر ہوں گے، و یکفر عنکم من سیئاتکم۔ یہ صدقے کا ایک بہت ہی خوبصورت اثر ہے کہ صدقہ انسان کی برائیوں کو اس سے دور کر دیتا ہے۔ اس کو پھر دو طرح سے سمجھا جا سکتا ہے، اور وہ کیا کہ صدقہ دینے کی وجہ سے انسان کے دل میں اللہ کی اتنی محبت پیدا ہوتی ہے کہ آہستہ آہستہ وہ دوسری برائیوں کو بھی چھوڑ دیتا ہے۔ اور دوسرا اس کا معنی کیا بنتا ہے کہ صدقہ قیامت کے دن انسان کی بہت ساری برائیوں کو چھپا لے گا، جس اس کے آگے امبریلا بن جائے گی کہ اللہ تعالیٰ اس کی یہ برائیاں دوسرے لوگوں کو نہ دکھیں۔ کیونکہ آپ دیکھیے، جب آپ چھپا کے نیکی کرتے ہیں نا، آپ کے نفس کی اور آپ کے اخلاق کی مسلسل اصلاح ہوتی ہے، انسان کے اندر اچھے اوصاف پیدا ہوتے ہیں اور برائیاں چھٹتی جاتی ہیں۔ پھر وہ شخص ایک وقت آتا ہے کہ اتنا خوبصورت انسان بن چکا ہوتا ہے کہ اللہ تعالیٰ کا پسندیدہ بندہ بن جاتا ہے۔ پھر تھوڑے بہت جو گناہ بھی اس کے نام اعمال میں ہوتے ہیں، اللہ تعالیٰ اس کو بھی اس کی نیکیوں کی کثرت کی وجہ سے بالکل زائل کر دے گا، اور اس بندے کو اللہ تعالیٰ معاف کر دے گا۔ صدقہ اتنی پیاری نیکی ہے کہ جو بندے کے سچے ہونے کی دلیل بنتی ہے۔ جو دل کی خوشی کے ساتھ اللہ کے راستے میں خرچ نہیں کر سکتا نا، تو سوچ لیں کہ وہ اپنے کلمہ لا الہ الا اللہ میں سچا نہیں ہے۔ बस इसको समझ लें, मेरे लिए और आपके लिए एक छोटा सा क्राइटेरियन है अपने इस्लाम को और अपने ईमान को परखने का, और वो क्या है कि क्या मैं अल्लाह के रास्ते में दिल की खुशी से देती हूँ। देखिए फ़र्क है, एक ये कि अजर की नीयत समझ के दें, हाय अजर लेना है क्या, ना दिया तो ये होगा, ये एक अलग बात है, और एक ये कि वो आपके दिल की खुशी बन जाए। जब तक दूसरों को देना आपके दिल की खुशी नहीं बनती ना, तो समझ लें कि अभी कलमा तौहीद जो है उसके अंदर खोट है। अल्लाह ताला हमें खुशी के साथ देने वाला बना दे। आयत नंबर 272 को देखेंगे, लैसा अलैका हुदाहुम, नहीं है आपके ज़िम्मे उनको हिदायत देना, यानी उनकी हिदायत की ज़िम्मेदारी आपके ऊपर नहीं है। वलाकिन्नल्लाहा यहदी मन यशा, और लेकिन अल्लाह हिदायत देता है जिसको वो चाहता है। वमा तुन्फिकू मिन खैरिन फलिअन्फुसिकुम, और जो तुम खर्च करो के खैर में से, माल में से, या अच्छी नीयत के साथ, तो वो तो तुम्हारे ही अपने भले के लिए, इसका फ़ायदा तो तुम्हें ही होगा। वमा तुन्फिकून इल्ला बितिगा वज्हिल्लाह, और नहीं तुम खर्च करते मगर वास्ते चाहने अल्लाह की रज़ा के। वमा तुन्फिकू मिन खैरिन युवफ़ इलैकुम, और जो कुछ माल तुम खैरात करोगे या जो कुछ माल तुम खैरात में खर्च करोगे, इसका पूरे का पूरा अजर तुमको दिया जाएगा। व अंतुम ला तुज़लमून, और तुम जुल्म न किए जाओगे। बहुत ही खूबसूरत आयत है और एक ख़ास मौके पे नाजिल हुई। इस आयत के पीछे रिवायात में ये बात आती है कि इब्तदा में मुसलमान अपने गैर मुस्लिम रिश्तेदारों और आम गैर मुस्लिम अहले हाजत को देने से एराज़ करते थे, यानी मुसलमान जब लोग हो जाते थे तो भी उनके बाकी रिश्तेदारों की जो अक्सरियत है वो मुशरिक थी, क्योंकि कतरा कतरा करके ही बारिश टपकी थी और कुछ दिलों ने फौरन कबूल कर लिया, कुछ देर से करते रहे। तो ये बात आम थी कि किसी ख़ानदान में कोई एक शख्स मुसलमान है तो पूरे का पूरा ख़ानदान अभी कुफर पे था। ये ऐसे ही है जैसे आज के दौर में अगर कोई कन्वर्ट होता है तो उसका पूरा ख़ानदान दूसरे दीन पे होता है। अब उनमें से कुछ लोग बहुत ज़रूरतमंद होते थे और जो मुसलमान होता है शख्स वो बहुत अमीर था, तो वो उनकी मदद नहीं करता था ये सोच के कि सिर्फ मुसलमान हाजतमंदों को ही देना इन्फाक फ़ी सबीलिल्लाह है, और दिल में एक मोहब्बत भी आ जाती है इस्लाम की वजह से, और कुफर की वजह से एक पर्दा और एक बुग़्ज़ भी आने लगता है। तो अल्लाह सुबहान तआला ने उस मौके पे ये आयत नाजिल की कि आप के ज़िम्मे इनकी हिदायत नहीं, क्योंकि कुछ लोग फिर ये शर्त भी बांधने लग जाते थे कि देखो हम तुम्हें एक ही सूरत में देंगे और ये कि तुम मुसलमान हो जाओ। अब इस सूरत में एहतमाल या गुंजाइश इस बात की होती थी कि कुछ लोग जो हैं वो दिल से नहीं लेकिन सिर्फ माली मदद लेने के लिए मुसलमान हो जाते हैं। तो आप सोचिए खोट वाला इस्लाम होता ना। अल्लाह ताला ने मुशरिकों को माली तौर पर मुस्तहकम करना गवारा कर लिया कि दो इनको, लेकिन ये गवारा नहीं किया कि ये खोटे दिल के साथ इस्लाम में आए, ये किसी और मुफाद की खातिर इस्लाम में आए और ऊपर मुसलमान होने का टाइटल लगा ले। तो अब क्या हुआ कि जब इस तरीके की कैफी आयतें आई तो फिर लोगों को समझ आ गया। और यहाँ आप थोड़ा सा समझ लें कि ये उस दौर की बात थी, अभी इस्लाम नया नया था, बिल्कुल नया था। कुछ को समझ जल्दी आ जाती है बात, किसी को देर से आती है। अल्लाह सुबहान तआला ये चाहते थे कि मुसलमानों के हुस्न सलूक की वजह से दूसरे लोग जो हैं वो इस्लाम की तरफ आए, लिमुअल्लफतिल कुलूब, दिलों को मोहब्बत दिलाने के लिए, उल्फत दिलाने के लिए ये काम किया जाता था कि इनके दिल इस्लाम की तरफ झुकें और मुसलमानों को सिला रहमी का भी अजर मिले और इनको इस्लाम की तरफ माइल करने का भी असर मिले। यहाँ से एक बड़ा खूबसूरत असूल मिला, और वो क्या है कि दीन की तरफ आते ही अपने बेदीन रिश्तेदारों और दोस्तों से फौरन क़त्अ ताल्लुक नहीं कर लेना चाहिए और एकदम हराम हराम के फतवे नहीं देने चाहिए, لوگوں کی رعایت کیجیے، جس طرح آپ کو بات سمجھ آئی ہے ان کو بھی آئے گی۔ اگر ہم فوراً فتوے دینے پہ آ گئے اور کہا کہ اب ہمارا صدقہ تو قبول ہی نہیں ہوگا، ہر وقت آپ اپنا ہی فائدہ کیوں چاہتے ہیں؟ مسلمان تو خیر خواہ ہوتا ہے، الدین و نصیحہ، دین تو خیر خواہی کا نام ہے، نہ ملے آپ کو ثواب، آپ نے دے دیا کسی غریب کو، نہ ملے ثواب آپ کو، اس کا تو فائدہ ہو گیا۔ جب تک اس درجے کا اخلاص اور اس درجے کی ہمدردی نہیں آتی نا، آپ سچا اسلام لوگوں کو دے نہیں سکتے۔ اب آپ سوچیے ذرا، ایک شخص ہے وہ صبح و شام اسلام کو برا کہہ رہا ہے، اور شام کو کوئی مسلمان آ کے اس کو ہزاروں روپے دے دیتا ہے، کیا اس کے دل میں اسلام کی محبت آئے گی؟ ٹھیک ہے، اب یہاں سے ایک دو چیزیں پریکٹیکل عمل کی جو ہمیں اشارتاً ملتی ہیں، وہ کہ بعض دفعہ لالچ دلایا جاتا ہے بچوں کو بھی، تم دو نفل پڑھو تو میں تمہیں $5 دوں گی، نماز پڑھو گے تو یہ دوں گی، اچھا تم نیکی کرو یہ تو میں تمہیں اس کے بدلے میں یہ دوں گی، اس کے لیے کیا حکم ہے؟ کیونکہ ہمیشہ بات گھر کے بچوں سے شروع ہوتی ہے نا، یا کسی اور کو بھی یہ کہا جائے کہ تم یہ کام کرو تو میں دوں گی۔ دیکھیے یہ جملہ نوٹ کیجئے گا، کیونکہ تھوڑے سے لفظوں کے فرق کے ساتھ بات بدل جاتی ہے۔ کسی کو یہ کہنا کہ یہ نیکی کرو، نماز پڑھو، کچھ بھی کرو تو یہ تمہیں دوں گی، ٹھیک ہے، کسی کو یہ کہنا کہ یہ نیکی کرو تو میں تمہیں یہ چیز دوں گی، یہ تو درست نہیں ہے۔ لیکن کوئی خود اپنے خوشی سے بغیر کسی لالچ میں کوئی نیکی کرتا ہے، کوئی اچھا کام کرتا ہے، آپ کا بچہ اچھی نماز پڑھتا ہے، ایک سپارہ قرآن کا پڑھ لیتا ہے، اس نے بیٹھ کے کوئی آپ کے ساتھ ایک گھنٹہ کوئی لیکچر سن لیا، اس نے کیا سراسر نیکی کے لیے یا بس اپنے دل سے، اس نے خود کیا اور اس پہ خوش ہو کہ آپ اس کو جو مرضی دیں، اس کی اجازت ہے۔ مفہوم واضح ہوئے؟ کسی کو پہلے سے کہہ دیں کہ یہ نیکی کرو تو یہ دوں گی، آپ نے کیا بنا دیا اس کو؟ لالچی، وہ لالچ کے لیے یہ کام کرے گا، اس کو امید لگ گئی کہ آپ دے رہے ہیں تبھی وہ کرے گا۔ اور دوسری صورت ہے کہ اس نے خود کیا، وہ ایکسپیکٹ بھی نہیں کر رہا تھا کہ آپ کچھ دیں گے، ہاں آپ اپنی خوشی سے اس کو مائل کرنے کے لیے پیار سے گلے لگاتے ہیں، میرا بیٹا، میرا بچہ، تو نے اتنا اچھا کام کیا، آج چلو میں تمہیں تمہاری پسند کی چیز لے کے دیتی ہوں۔ اور اس وقت بھی بچوں کو پیسے نہ دیں، بچے جو ہی پیسے ہاتھ میں لے لیتے ہیں نا، ان کے دل بخل میں آ جاتے ہیں۔ یہی اصول چھوٹے بچوں کے ساتھ رکھیے، یہی بڑوں کے ساتھ رکھے۔ اس کے لیے آپ کو کرنا کیا ہوگا؟ خوردبین لگانی پڑے گی اپنی آنکھوں پہ، اپنے ارد گرد رہنے والوں کی چھوٹی چھوٹی نیکیوں کو بڑا بڑا کر کے دیکھا کریں، خاص طور پہ وہ لوگ جن کے بارے میں آپ پریشان رہتے ہیں کہ یہ دین سے دور ہے۔ چھوٹی سی بھی نیکی کریں نا تو آپ اس کو اتنا بڑھائیں، خوشی سے چاپلوسی نہیں کریں، لیکن ان کو احساس ہو کہ آپ نے یہ کی ہے اور آپ اور بھی کر سکتے ہیں۔ اور دوسری بات یاد رکھیے کہ پھر ہر نیکی پہ نہ دیں۔ مثال ہے کہ آج آپ کے بچے نے نماز پڑھی، آپ کہتے ہیں میرا بچہ، چلو میں تمہیں آئس کریم لے کے دیتی ہوں کیونکہ تم نے نماز پڑھی، ہو گئی بات ختم۔ فوراً وہ سوچے آج دی تھی، کل بھی پڑھوں گا تو ملے گی، کل آپ کو پڑھے گا، آپ اسے آئس کریم نہ دیں، اس دن آپ بس اس کو پیار دیں، لمس دیں، اس کو گلے سے لگائیں، اس کو کس کریں، اس کے سر پہ ہاتھ پھیریں، اس ہر مختلف چیزوں سے کیا کریں۔ ہر چیز کا اظہار نہ تو کھانے پینے سے کیا کریں اور نہ روپے پیسے سے۔ اور بعض کیا کہتے ہیں، تم اچھا نماز پڑھا کرو تو میں تمہیں ویڈیو گیم لے دوں گی، تاکہ جو پڑھنی ہے وہ بھی نہ بعد میں پڑھو۔ اچھی چیزیں لے کے دیں جو ان کے دین کو پروموٹ کریں، کیونکہ پیچھے ہم پڑھ چکے نا، اس آیت کو میں نے پڑھا تو مجھے فوراً پچھلی آیت یاد آ گئی کہ کیوں اللہ تعالیٰ اپنے نبی کو کہہ رہا ہے کہ لیس علیک ہداہم، آپ کے ذمے بھی ہدایت دینا نہیں ہے اور آپ کے ہاتھ میں بھی نہیں ہے، آپ کے بس میں بھی نہیں ہے۔ کیوں؟ کہ پیچھے ہم پڑھ چکے کہ لا اکراہ فی الدین، دین میں جبر نہیں ہے، زبردستی نہیں ہے۔ بعض لوگ اپنی ماسیوں کو یہ باتیں کہتے ہیں، اچھا تم ایسی ہو جاؤ گی نا تو پھر میں تمہیں نیا جوڑا لے کے دوں گی، اچھا تم نماز پڑھا کرو تو میں دوں گی، ہاں پڑھا کرو، اچھی بات ہے، رغبت دلائے کہ تمہیں میں اچھے کپڑے دوں گی، تم نماز پڑھا کرو، ہاں۔ لیکن کہیں بھی آپ فیل کریں نا کہ آپ کی اس شر سے اگلے کے دل میں नेकी की बजाय यानी कुछ और ही जज्बा आने लगा है तो फौरन पीछे हो जाए, क्योंकि बाज़ दफ़ा लालच दे के लोगों को नेकियों की दावत दी जाती है। अब यहाँ फिर एक दुखती रग पे बात करूँगी जो हमारी सोसाइटी में आम हो चुकी, और वो क्या है कि लोग मस्जिदों में नहीं आते, नमाज नहीं पढ़ने आते, तो क्या करो कि मस्जिद में बड़ी बड़ी दावतें रखो। यहाँ का मुझे नहीं पता, लेकिन यूएसए और कनाडा के एरिया में ये बहुत ही मारूफ है कि रमज़ान में मस्जिदों में इफ्तारियों का इंतज़ाम होता है। इधर होता है, वहाँ एक बहुत ट्रेडिशन है। यानी हमारे पाकिस्तान में तो लोग नेकी समझ के या एक बरकत के लिए ट्रे से जाके मस्जिद में मौलवी साहब की इफ्तारी भेजते हैं ना, लेकिन वहाँ ट्रेडिशन है, यानी लोग बुरा नहीं समझते कि मस्जिद में इफ्तार करेंगे, बल्कि खुश होते हैं। लोग सारे अपने घरों से भी कभी कभी बना लेते हैं। बाज़ मस्जिदों में पूरे महीने का मेन्यू बना होता है, वो लिख के लगा देते हैं कि आज कौन ला रहा है, आज कौन। और बाज़ ऐसी जगह भी होती हैं कि जहाँ लोग आमतौर पर नहीं जाते, तो वो अपनी हैसियत से ज़्यादा पैसे लगा के इफ्तारियाँ कराते हैं ये सोच के कि लोग मस्जिदों में ज़्यादा आएंगे। अच्छा, अब होता क्या है, मैंने ये चीज़ एक दफ़ा नहीं, शायद 5-6 रमज़ान से ये चीज़ मैं मुसलसल देख रही हूँ, लोग सारा साल मस्जिदों में नहीं आते। आज उनको पता है कि जो हर जुमे को या हर हफ्ते को या इतवार को यहाँ इफ्तारी होगी, जो मस्जिद के इंतज़ाम करने वाले वो दावत फ़ोन पे ऐसे ही देते हैं जैसे आप लोगों को शादियों की दावत देते हैं, जी आए आज मस्जिद में इफ्तारी है ये वो। हकीकत में मगरिब से 15-20 मिनट आधे घंटे पहले तक भी कोई नहीं होता, सिर्फ वही हम लोग होते हैं जो तैयारी कर रहे होते हैं, और जो ही अजान करीब होती है लोग आना शुरू होते हैं, बाज़ आ जाते हैं तो होती है, और मगरिब की नमाज तक मस्जिद फुल भर जाती है। और उसके बाद नमाज हुई, खाने की प्लेटें कभी बचती हैं कभी कम होती हैं, क्योंकि ऐन वक्त तक पता ही नहीं होता लोग आएंगे कि नहीं आएंगे, बच्चों को भी लोग प्लेटें पकड़ा देते हैं। होता क्या है, उसके बाद मगरिब के बाद खाना खुलता है, खाना बिल्कुल वही दावत वाला खाना होता है, हर चीज़ उसमें होती है, और 15-20 मिनट नहीं लगते कि लोग चले जाते हैं, थालियाँ भरी प्लेटें भरी, क्या हुआ भाई नमाज नहीं इधर पढ़ेंगे मस्जिद में। बस तो मगरिब के भी बाद आते हैं, नहीं वो हम तो वहाँ जाएंगे, हमें आज दावत है आज वो है। यकीन करें लिटरली मैंने फिर देखा है कि फिर इशा पे वही लोग रह जाते हैं जो आम दिनों में आते हैं, और जो इख्तमाम करते हैं वो फिर आंसुओं से रोते, मैंने उनको देखा है। मैं कहती हूँ देखिए आपकी गलती है, ये मस्जिद है ये रेस्टोरेंट नहीं है। जब आप मस्जिदों को रेस्टोरेंट बना के पेश करेंगे, खाना खाने तो कहीं और जाएं, जिसको आना है वो सच्चे दिल से आएगा, जिसको आना है वो वैसे भी आएगा, तो ये भी इख्तमाम अच्छा नहीं। और एक दिन की इफ्तारी पे मैंने खुद देखा है कि 1,000 से 2,000 डॉलर तक का खर्चा आता है, सिर्फ अब 100 लोगों की इफ्तारी करें तो 1,000 डॉलर लगता है। अब आप सोचिए वो 1,000, और उसी मस्जिद में आप फिर आते हैं, जब लोग खा लेते हैं पीते हैं फिर आप उनको चंदा पूछते हैं जी कि वो देखें मस्जिद की छत लीक कर रही है तो इसमें चंदे में पैसे डाल दें। ये चीज़ें दीन को ख़राब करती हैं। इज्जत से रहें, कोई आए बिस्मिल्लाह 100 दफ़ा करें, लेकिन अगर सिर्फ खाने के लिए बुलाना है तो ये मस्जिदों की शान नहीं है। वो भी इसी में आ जाता है कि लई सालई का खुदा हूँ, लोग कहते हैं हम ये सोच के बुलाते हैं कि चलो जी लोगों को मस्जिद में आने की आदत होगी। फिर इसी तरह एक और चीज़ होती है कि बच्चों के लिए प्रोग्राम मस्जिदों में बहुत रखे जा रहे हैं यूएसए कनाडा के इलाके में, जिसको फैमिली नाइट कहते हैं, हर महीने की एक जुमा या जो भी हर मस्जिद में बटा होता है, आज इधर है तो आज उधर है, उसमें भी खूब खाना पीना, कहीं गेम्स होती हैं कहीं फन होता है। इसी तरह स्लीप ओवर्स के नाम पे रातें बच्चों को वहाँ रहने के इंतज़ाम करते हैं, यकीन करें कि उसमें खराबियाँ ही निकलती हैं। बच्चे आते हैं ना तो बाहर फुटबॉल खेल रहे होते हैं, या बाहर लड़के लड़कियाँ अपनी कोई गुफ्तगू या जो भी बातें होती हैं कल्चरल, और माँ बाप बूढ़े चंद लोग अंदर बैठे स्पीच सुन रहे होते हैं। ये कोई तरीका नहीं, अगर आप मस्जिदों को बात करना चाहते हैं ना तो आपको मस्जिदों में वही रखना होगा जो लोगों की हिदायत के लिए ज़रूरी है, वो रूहानियत के लिए वहाँ आते हैं, वो खाने तो उनको बाहर भी बड़े मिलते हैं। फिर बाज़ लोगों को फ़ोन भी करें तो वो नहीं आते, तो लोग कहते हैं हाँ एक बुलाया था फिर भी नहीं आए, इसलिए कि उनको तो 4 और जगह से भी दावत थी, वो क्यों हमारी मस्जिद में ही खाना खाने आए। तो इन चीज़ों में फ़र्क होना चाहिए। आप यहाँ पढ़ने आ रहे हैं ना, आप यहाँ रोज़ सुबह आएँ और इतनी गर्मी सर्दी सह के आएँ, पढ़ने का तो यहाँ इंतज़ाम कम हो और आपके लिए पहले खाना हो चाय हो पानी हो, आप में से कितने लोग कल दोबारा आएंगे, संजीदा लोग नहीं आएंगे। अगर 2-4 दफ़ा यही देखें आप कहेंगे खाना तो घर में भी है, हमें तो यहाँ अपनी रूहानी गुज़ा चाहिए, तो जो चीज़ जिस जगह के लिए बनती है ना उसको वैसे इस्तेमाल करें। इसी तरह आप रेस्टोरेंट्स में खाने की बजाय वहाँ सफ़े बिछा दें, जो आए के पहले नमाज़ें पढ़ें फिर सफ़े खाएं, खाने वाले नहीं आएंगे सिर्फ नमाज़ी आएंगे ना। तो अल्लाह ताला ने कहा लैसा अलैका हुदाहुम, आपके ज़िम्मे कोई हिदायत देने की जिम्मेदारी नहीं, ये अल्लाह ही के हाथ में है, اور اگر آپ کی ان ساری کوششوں میں اخلاص ہے، دیکھیں اللہ اجر دے گا، یہ بات نوٹ کیجئے گا، بے شک اب لوگ نہیں آتے لیکن ایسے لوگوں کی کوششوں سے کوئی کامیابی بھی نہیں ہو رہی، لیکن اگر واقعی وہ اس نیت سے کرتے ہیں نا کہ ہماری وجہ سے لوگ مسجدوں میں آنے لگے، اللہ ان کو اجر دے گا، لیکن ان کی کوششوں کا فائدہ نہیں ہوگا۔ اللہ نے بڑے عجیب و غریب طریقے رکھے ہوئے ہیں، ہمیں نہیں سمجھ آتے سارے۔ کچھ لوگ اپنی کوششوں میں انتہائی کامیاب ہیں، جو کرنا چاہتے ہیں وہ خوب کرتے ہیں، لوگوں کو فائدہ دیتے ہیں۔ کچھ لوگ اپنی کوششوں میں کامیاب نہیں ہوتے کیونکہ حکمت نہیں ہے، وَمَن يُؤْتَ الْحِكْمَةَ، پیچھے بات آ گئی، لیکن ان کو کل اجر ملے گا۔ اس لیے ہر بندہ اپنے لیے اللہ سے یہ دعا کرے کہ اللہ میں جو نیکی کروں نا اس کا دنیا میں بھی مجھے اجر ملے، میں اسی طریقے سے کروں کہ اس کا دنیا میں بھی فائدہ ہو اور میری آخرت بھی اچھی ہو، نہیں تو صرف جلنے کڑنے کا بھی اجر مل جاتا ہے کہ آپ اللہ کے دین کی خاطر لوگوں کو بلاتے ہیں اور لوگ نہیں آتے۔ بہرحال اللہ تعالیٰ کسی پہ بھی ظلم نہیں کرے گا، اور یہی اللہ تعالیٰ کی خوبی ہے۔ فرمایا کہ لیکن اللہ یہدی من یشاء، اللہ ہی ہدایت دیتا ہے جس کو چاہتا ہے، وما تنفقوا من خیر فلینفسکم، جو تم خرچ کرو گے خیر میں سے۔ خیر کا لفظ عربی میں دو چیزوں کے لیے استعمال ہوتا ہے، خیر، ایک تو خیر ہے جو اردو میں ہوتی ہے، ٹھیک ہے، خیر و خیریت پوچھنا، یعنی اچھی نیت سے اچھے ارادوں سے جو خرچ کرو گے وہ تمہیں فائدہ دے گا، اور دوسرا خیر کا مطلب ہے مال۔ دیکھیے کتنا ربط ہے، ہم مال کو ہر وقت برا بھلا کہتے رہے حالانکہ اللہ مال کو خیر کہتا ہے، اور یہ سورہ آدیات میں بھی آتا ہے کہ وَإِنَّ الْإِنسَانَ لِحُبِّ الْخَيْرِ لَشَدِيدٌ، کہ انسان مال کی محبت میں بڑا شدید ہے۔ تو یہاں دونوں ہی معنی آتے ہیں کہ تم مال میں سے جو خرچ کرو گے فَلِأَنفُسِكُمْ، تمہیں اس کا فائدہ ہوگا، کسی اور کو اس کا فائدہ نہیں ہوگا۔ وَمَا تُنْفِقُونَ إِلَّا ابْتِغَاءَ وَجْهِ اللَّهِ، اور جو تم خرچ کرو گے اللہ کی رضا چاہنے کے لیے، صرف اللہ کی رضا کے لیے کرو گے تو وہی فائدہ ہوگا۔ وَمَا تُنْفِقُوا مِنْ خَيْرٍ يُوَفَّ إِلَيْكُمْ وَأَنْتُمْ لَا تُظْلَمُونَ، تم پہ ظلم نہیں ہوگا، یعنی خرچ کرنا ہے تو بس ایک ہی نیت رکھنا کہ میرا رب راضی ہو جائے، کسی اور کو فائدہ نہیں دے سکتے۔ آپ لوگ اللہ کے لیے کریں گے تو اللہ تعالیٰ آپ کو اجر بھی دے گا، اور اس کے بعد آپ کے لیے باقی راستے بھی کھول دے گا۔